नागरिक को आवश्यकता घास बास र कपास का लागि रेडियो कार्यक्रम सुरक्षित आवास। नमस्कार, कार्यक्रम सुरक्षित आवास मा म पवन शर्मा को हार्दिक स्वागत छ। हैबिटेट फर ह्युमनिटी नेपाल र निट्स नेपाल को सहकार्य जिल्ला प्रशासन कार्यालय जाजरकोट को समन्वय तथा सामुदायिक रेडियो खलंगाले यो कार्यक्रम उत्पादन गरेको हो। जाजरकोट बाट उत्पादन गरिएको कार्यक्रम सुरक्षित आवास हरेक आइतबार बेलुकी 36 बजे देखि आधा घण्टा प्रसारण हुन्छ भने यसको पुनः प्रसारण सोमबार बिहान 37 बजे सुन्न सक्नुहुनेछ। कार्यक्रम सुरक्षित आवास रेडियो खलंगा सहित जाजरकोट का सामुदायिक रेडियोहरुबाट पनि प्रसारण भइरहेको छ। रेडियो खलंगा जाजरकोट, रेडियो हाम्रो पाइला, रेडियो जाजरकोट, रेडियो पृथ्वी लगायत रेडियो को वेबसाइट अनि विभिन्न सामाजिक सञ्जालबाट पनि यो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षित आवासमा हामी जाजरकोट भूकम्पपछि प्रभावित नागरिकका भोगाई सिकाई सावधानी र सकारात्मक सोच विकास गर्ने खालका सामग्री प्रस्तुत गर्छौँ। कार्यक्रम सुरक्षित आवास सम्बन्धी तपाईँका पनि केही प्रश्न जिज्ञासा भएमा फोन मार्फत टिपाउन सक्नुहुनेछ। त्यसका लागि 089-43-202 मा फोन गर्न सक्नुहुनेछ। आजको कार्यक्रम सुरक्षित आवासमा हामी जाजरकोट भूकम्पपछि बाल बालिकामा परेको प्रभाव, क्षति, राहत र संस्थाहरूले गरेको काम र अबको योजना बारेमा छलफल गर्नेछौ। त्यसका लागि हाम्रो स्टुडियोमा पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटका निमित्त कार्यक्रम व्यवस्थापक तथा बालबालिका क्षेत्रमा काम गर्दै आउनुभएका वीरेन्द्र कुमार थारू र पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यक्रम व्यवस्थापक तथा बालबालिका क्षेत्रमा काम गर्दै आउनुभएका भीमकेशी हुनुहुन्छ। अब लागौं हाम्रा सहकर्मी सरोज ओलीले गरेको कुराकानी तर्फ।
कार्यक्रम सुरक्षित आवासमा दुवैजनालाई स्वागत छ।
हजुर धन्यवाद।
हजुर धन्यवाद।
सर्वप्रथम म पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटका निमित्त कार्यक्रम व्यवस्थापक तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आउनुभएका वीरेन्द्र कुमार थारूसँग जान चाहे। जुन पाँच ताराले विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ त्यो सबैलाई जानकारी भएकै कुरा हो। गत कार्तिक 17 गते राति भूकम्प आयो जसले जाजरकोटमा 101 जनाको दुःखद निधन पनि भयो, जसमा बालबालिका पनि धेरै मात्रामा बालबालिका पनि परे र कतिपय बालबालिकाले आफ्नो अभिभावक दुवै गुमाएको अवस्था पनि छ। भूकम्प अघि र पछिको बालबालिकाको अवस्था चाहिँ कस्तो छ अहिले?
धन्यवाद सर, मेरो आफ्नो विचारहरू राख्न एउटा प्लेटफर्म उपलब्ध गराउनु भएकोमा पाँच तारा युवा संरक्षक मञ्चको तर्फबाट एकदमै हार्दिक धन्यवाद दिन चाहन्छु। पाँच तारा युवा संरक्षक मञ्च जाजरकोट विगत लामो समयदेखि जाजरकोट जिल्लाको 7 स्थानीय तथा त्यसै गरी रुकुम पश्चिम र कर्णाली प्रदेशलाई नै एउटा कार्यक्षेत्र बनाएर काम गर्दै आइरहेको छ र यसै परिवेशमा हेर्दाखेरि यो भूकम्प आउनुभन्दा पहिला बालबालिकाको अवस्था त्यति भनौँ न कर्णाली प्रदेशमा नै एकदमै राम्रो सुदृढ खालको र बालबालिकाहरूलाई हुनुपर्ने जो राइट्सका कुराहरू अधिकारका कुराहरू ती सबै कुराहरू सुनिश्चित भइसकेको अवस्था त देखिएको थिएन। तर पनि यो भूकम्प आइसके पश्चात अझ पनि बालबालिकाहरू एकदमै जोखिममा परेको अवस्थाहरू हामी देखिरहेको छ र हजुरले भने जस्तै अब भूकम्प आइसके पश्चात बालबालिकाहरूको मृत्यु भएको त्यसपछि ती बालबालिकाहरू घरबार विहीन भएको आमा बुवाहरू गुमाएको अवस्थाहरू छ जसले गर्दाखेरि अहिलेको अवस्थामा हेर्दाखेरि बालबालिकाहरू एकदमै उहाँहरूलाई प्रोटेक्सनको दृष्टिकोणले वा बाल संरक्षणको दृष्टिकोणले सहयोग गर्नुपर्ने अवस्था देखिन्छ। अस्ति भर्खरै चिसो मौसममा पनि डिफ्रेन्स न्युजहरू हामीले देखिरहेका थियौँ कि बालबालिकाहरू चिसो त्रिपाल मुनि बसेर उहाँहरू निमोनिया भएर मृत्यु भएको घटनाहरू कतियो बालबालिकाहरू अझ पनि तपाईँको विभिन्न किसिमका स्वास्थ्यसँग सम्बन्धित समस्याहरू झेल्दै आइराख्नु भएको साथसाथै साना नानी बाबुहरू मात्र होइन कि अलि उमेर पुगेका किशोर किशोरीहरूलाई पनि अब यो हिंसाका शिकारहरू भएको घटनाहरू पनि हामीले समुदायमा देखिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि यो भूकम्प पश्चात एकदमै क्रिटिकल अवस्थामा बालबालिकाहरूको समस्याहरू हामी देखिरहेछौँ।
जुन तपाईँको संस्थाले बालबालिकाको कुन कुन क्षेत्रमा कार्य गर्दै आइरहेको छ र अहिले यो भूकम्प पश्चात तपाईँहरूले के गर्नुभयो बालबालिकाहरूको लागि?
अहिलेको हकमा भन्नुपर्दाखेरि हामी पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटले स्पेसियली अब नर्मली भूकम्प आउनुभन्दा पहिलादेखि नै बाल संरक्षणसँग सम्बन्धित विभिन्न किसिमका क्रियाकलापहरू गर्दै आइरहेको थियो र गरिरहेको छ पनि र स्पेसियली भन्नुपर्दाखेरि के अरे पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटले शिक्षाको क्षेत्रमा बाल संरक्षणको क्षेत्रमा त्यसपछि विपद जोखिम न्यूनीकरणको क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा लगायत स्थानीय सरकारको प्रायोरिटी र प्राथमिकतामा परेका विषयवस्तुहरूलाई नै महत्त्वपूर्ण आफ्नो रणनीतिक योजनाहरू बनाएर कामहरू गर्दै आइरहेको छ। भूकम्पको आइसके पश्चात अहिलेको हकमा हेर्दाखेरि कम्तीमा पनि 7 फन्डिङ पार्टनरहरूसँग साझेदारी गरेर 5 युवा संरक्षक मञ्चले स्पेसली बालबालिकाहरूको उद्धार र राहत तथा ती बालबालिकाहरूको अब मनोसामाजिक अवस्थाहरूलाई सुधार गर्नको लागि डिफरेन्स टास्कको कामहरू गर्दै आइरहेको छ। र यसरी अब यो काम गर्ने सिलसिलामा 5 युवा संरक्षक मञ्चले जिल्ला प्रशासन कार्यालय त्यसै गरी जिल्ला विपद व्यवस्थापन समिति लगायतको सम्पूर्ण संरचनाहरूलाई समन्वय सहकार्य गर्दै कामहरू गर्दै आएको छ। जसमा अब स्पेसली भन्नु पर्दाखेरि 5 युवा संरक्षक मञ्च जाजरकोटले आफ्नै साथीहरूको यो 2 महिना भनौँ न भूकम्प गइसकेपछि 2 महिना प्रति दिन 30 रुपियाँ खाजा कटाएर ती भूकम्प प्रभावित बालबालिकाहरूलाई पनि अब न्यानो कपडाहरू सहयोग गर्ने एउटा जमर्को अभियान सञ्चालन गरेका थियौँ। सोही अनुसार हामी भेरी नगरपालिकाको वार्ड नम्बर 3 स्याला अन्तर्गतका 3 विद्यालयहरूमा हामीले न्यानो कपडाहरू वितरण गरेका थियौँ। त्यो हाम्रो एउटा सानो प्रयास थियो। साथसाथै डोनर एजेन्सीहरूको फन्डिङमा पनि हामीले डिफरेन्स कामहरू गरेका थियौँ, जस्तो कि 1000 घरधुरीहरूलाई एनएफआई एफआई भन्छ गैर खाद्य र खाद्यान्न सामग्रीहरू चाहिँ हामी डिस्ट्रिब्युसन गरेका थियौँ। त्यो स्पेसली त्यो बेलामा बालबालिकाहरूको खाद्य अवस्था र खाद्य सङ्कटलाई टार्नको लागि हामी सहयोग गरेको थियौँ। त्यसै गरी अब बालबालिकाहरू चिसोबाट बच्न सकुन् भन्ने उद्देश्यका साथमा हामीले न्यानो कपडाहरू वितरण गरेका थियौँ। त्यसै गरी यो न्यानो कपडा पनि हामी 1000 घरधुरीहरूमा वितरण गरेको थियौँ। त्यसै गरी यो डिग्निटी किटको कुराहरू छ, त्यसै गरी यो हाइजिन किटहरू पनि हामी त्यहाँ अनुसारले भेरी नगरपालिका र नलगाड नगरपालिकामा वितरण गरेको थियौँ। र स्पेसमा यसरी अब घरधुरीहरू सेलेक्सन गर्दाखेरि विशेष रूपमा हामी बालबालिका भएको घरधुरीहरू, त्यसपछि ल्याक्टेटिङ मदर्सहरू भनेपछि गर्भवती र सुत्केरी भएका घरधुरीहरूलाई बढी प्राथमिकता दिएको थियौँ। साथसाथै अब भूकम्प प्रभावित त सबै नै हुन्, तर पनि त्यसमध्येको अपाङ्गता भएका घरधुरी, अपाङ्गता भएका बालबालिकाहरूलाई हामी बढी फोकस भएर त्यस्ता घरधुरीहरू छनौट गरेर बालबालिकाहरूको समृद्धि र उनीहरूको उद्धार र राहत होस् भन्ने उद्देश्यका साथमा कामहरू गरेका थियौँ। साथसाथै यो भूकम्पको समयमा बालबालिकाहरूको पोषणको अवस्थाहरू नबिग्रियोस् भन्ने उद्देश्यका साथमा हामी 2400 घर परिवारहरूलाई भेरी नगरपालिका र नलगाड नगरपालिकाको 2400 घर परिवारहरूलाई सर्वोत्तम पिठोहरू पनि वितरण गरेका थियौँ। प्रति घर परिवारलाई, प्रति घर परिवार भन्दा पनि यसमा हामी स्पेसली पपुलेसनको हिसाबमा प्रति व्यक्तिलाई हामी 3 केजीका दरले सर्वोत्तम पिठो वितरण गरेका थियौँ। यसमा पनि अन्डर 5 चिल्ड्रेन अर्थात् 5 वर्षभन्दा मुनिका बालबालिका, त्यसपछि सुत्केरी भएका घरधुरी, गर्भवती भएका आमाहरूको घरधुरीहरू पहिचान गरेर हामी ती सर्वोत्तम पिठोहरू वितरण गरेका थियौँ।
ठिक छ सर, म हजुरसँग एकछिन पछि आउँछु। यसै गरी कार्यक्रम सुरक्षित आवासमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यक्रम व्यवस्थापक तथा बाल बालिकाका क्षेत्रमा काम गर्दै आउनुभएका भीम केसी हुनुहुन्छ। भीम सर, जुन पहाडीले बाल बालिकाको क्षेत्रमा के कस्तो कार्य गर्दै आइरहेको छ?
हजुर, धन्यवाद यहाँलाई। हामी पहाडी क्षेत्र विकास अभियान जाजरकोट विगत लामो समयदेखि 2055 सालमा स्थापना भई जाजरकोट जिल्ला लगायतका कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा कार्यक्षेत्र बनाउँदै कार्यक्षेत्र र हामीसँग चाहिँ केन्द्रित भएर हामी काम गर्दै आइरहेका छौँ। विगत लामो समयदेखि हामी बालबालिकाको क्षेत्रमा हामी काम गर्दै आउँदाखेरि हामीले चाहिँ अहिले हेर्दाखेरि एउटा चाहिँ हामी बाल संरक्षणको कुरा गर्छौँ, एजुकेसनका कुरा गर्छौँ, र हामी चाहिँ अर्को भनेको चाहिँ हामी लाइभलीहुडको जीविकोपार्जनको हिसाबले चाहिँ बालबालिकाहरूलाई कसरी विद्यालयमा निरन्तर बनाउने, उहाँहरूको चाहिँ संरक्षण कसरी गर्न सकिन्छ, समृद्धि कसरी बनाउन सकिन्छ भन्ने क्षेत्रमा चाहिँ हामी काम गर्दै आइरहेका छौँ अहिलेसम्म।
के छ बालबालिकाको अवस्था
अहिले हेर्दाखेरि? अब जाजरकोटमा अधिकांश बालबालिकाहरू त्यति राम्रो अब एकदमै विद्यालयमा जाने संरक्षणको हिसाबले पनि सुरक्षित छन् भन्न त सकिँदैन। यद्यपि चाहिँ केही हदसम्म चाहिँ यो भूकम्पभन्दा अगाडिको अवस्थालाई र अहिलेको अवस्थालाई हेर्दाखेरि योभन्दा पहिला चाहिँ उहाँहरू जसरी चाहिँ विद्यालय जाने, विद्यालयमा चाहिँ उहाँहरूको रेगुलारिटी हुने, विद्यालय भवनहरू भएको अलिकति त्यो खालको वातावरण अहिले त अब घर पनि छैन, विद्यालय भवनहरू पनि छैन, अब त्यो हिसाबले जोखिममा परिरहेको अवस्था पनि देखिन्छ। र उहाँहरूको अर्को सँगसँगै भनेको चाहिँ अहिले कतिपय बालबालिकाहरू आमा बुवाहरू गुमाउनु भएको छ, होइन, ती बालबालिकाहरूलाई पनि कसरी चाहिँ अझ उहाँहरू को संरक्षण गर्ने भन्ने एउटा अर्को मुख्य चुनौतीको रूपमा पनि अहिले देखिराखेको अवस्था चाहिँ छ।
जुन तपाईँले कुरा गर्नुभयो, जुन बालबालिकाले जुन आफ्ना आफन्त अभिभावक गुमाएका बालबालिकाको कुरा पनि गर्नुभयो, तपाईँहरूले ठ्याक्कै डेटाहरू राख्नु भएको छ यतिजना बालबालिकाले चाहिँ आफ्नो अभिभावक गुमाएका छन् भनेर?
अहिले त्यस्तो ठ्याक्कै डेटा त मसँग अहिले भएन, तर हेर्दाखेरि चाहिँ अहिले
भूकम्प पश्चात जाजरकोट जिल्लामा जुन भूकम्प गयो, भूकम्प पश्चात जाजरकोटमा कति बालबालिका चाहिँ जोखिममा छन् मतलब जुन भूकम्प पश्चात बालबालिकाहरूको अवस्था हुन्छ नि
अहिले हेर्दाखेरि यो भूकम्प पश्चातको अवस्थालाई हेर्दाखेरि करिब 80,000 बालबालिकाहरू चाहिँ यो रुकुम र रुकुम पश्चिम र जाजरकोट जिल्लामा चाहिँ प्रभावित भएको भन्ने चाहिँ तथ्याङ्कले देखाउँछ त्यो मध्येको अहिले हेर्दाखेरि चाहिँ त्यो भूकम्पमा परेर पनि कतिपय अभिभावकहरू 101 जना चाहिँ यहाँको मृत्यु भएको र 51 जना बालबालिकाहरूले ज्यान गुमाउनु भएको थियो अब यसो हेर्दाखेरि चाहिँ अहिले ज्यान गुमाएको बालबालिका हेर्दाखेरि बाँकी करिब चाहिँ 101 मध्ये 50 जना जति छ अब त्यो कुनै न कुनै हिसाबले चाहिँ गुमाउनु भएको चाहिँ देखिन्छ तर अहिले चाहिँ यकिन ठ्याक्कै तथ्याङ्क चाहिँ हामीले त्यसरी लिएको छैनौँ तर वडा कार्यालयहरूसँग वडा बाल अधिकार समितिहरूसँग मिलेर चाहिँ हामी अहिले त्यो तथ्याङ्कको क्रममा छौँ जोखिममा रहेका बालबालिकाहरू साँच्चीकै कति छन् भनेर चाहिँ जहाँ हाम्रो भूकम्प प्रभावित क्षेत्र थियो जस्तो जाजरकोटको भेरी नगरपालिका भयो नलगाड भयो बाह्रैकोटमा भयो अनि कुसेमा भयो होइन त्यो हिसाबले चाहिँ हामी तथ्याङ्कहरू लिने काम पनि भइरहेको छ जोखिममा परेका बालबालिकाहरूको पहिचान गर्ने उहाँहरूको चाहिँ अभिलेख राख्ने कामहरूमा पनि हामी बाल अधिकार समितिहरूलाई चाहिँ सपोर्ट गर्दै आइराखेका छौँ
के कार्य गर्नुभयो बालबालिकाको क्षेत्रमा तपाईँले भूकम्पपछि
हामीले खास गरी तिनवटा कुरामा चाहिँ हामीले फोकस भएर काम गऱ्यौँ हामी चाहिँ यो भूकम्पको बेलामा यो इमर्जेन्सीको बेलामा चाहिँ पहाडी क्षेत्र विकास अभियानले सुरुमा चाहिँ हामी स्थानीय सरकार त्यसै गरी चाहिँ जिल्ला विपद व्यवस्थापन समितिसँगको सहकार्यमा हामी रेस्क्यूको काममा पनि गऱ्यौँ हामी त्यसै गरी पछि तुरुन्तै हामी भूकम्प गएको आज गयो भोलि हामी भोलिपल्ट नै हामी चाहिँ रिलिफ मेटेरियलहरू लिएर त्यो सहायता सामग्रीहरू जो छन् त्यो सामग्रीहरू लिएर हामी चाहिँ प्रभावित क्षेत्रहरूमा पुगेका थियौँ त्यहाँ चाहिँ हामी सुरुमा चाहिँ हामीले खास गरी यो अस्थायी सेल्टरहरू टेन्टहरू त्रिपालहरूबाट चाहिँ उहाँहरूलाई चाहिँ जोगाउनुपर्छ बालबालिकाहरूलाई पनि सुरक्षित राख्नुपर्छ भन्ने हिसाबले त्यो सपोर्ट गऱ्यौँ र केही उहाँहरूलाई चाहिँ खाद्यान्न सपोर्टहरू गऱ्यौँ अनि त्यसै गरी कतिपय बालबालिकाहरूको चाहिँ घरमा चाहिँ कुनै पनि पकाउने भाँडाकुँडा नभएको त्यस्तो खालको बालबालिकाको घरहरूलाई छनौट गरेर हामीले चाहिँ उहाँहरूलाई भाँडाकुँडा त्यसरी खाद्यान्न लत्ता कपडाहरू सपोर्ट गऱ्यौँ त्यसपछि हामी अर्को चरणमा जाँदै गर्दाखेरि हामी बिस्तारै चाहिँ पछि अब विद्यालयहरूमा पनि बालबालिकाहरूको विद्यालय त जस्तो इमर्जेन्सी भयो भने बन्द हुनु हुँदैन भन्ने हिसाबले चाहिँ हामी लाग्यौँ र हामीले चाहिँ सुरुमा चाहिँ यहाँको स्थानीय सरकारसँग अनि हामी चाहिँ जिल्लामा रहेको चाहिँ यो सामाजिक विकास कार्यालय लिड गरेको थियो एजुकेसन क्लस्टरको त्यसमा चाहिँ हामी सँगसँगै गएर उहाँहरूलाई चाहिँ अस्थायी सिकाइ केन्द्रहरू निर्माण गर्नपट्टि लाग्यौँ हामीले अस्थायी सिकाइ केन्द्रहरू पनि बनायौँ र हामीले त्यसमा सुरुमा चाहिँ हामी टाइप 1 कुरा गऱ्यौँ त्रिपालहरू मात्रै राखेर गर्ने पछि टाइप 2 अलिकति केही वर्षसम्म टिक्ने खालको भनेर पनि टाइप 2 सपोर्ट गऱ्यौँ र उहाँहरूलाई खास गरी विद्यालयमा जाने बालबालिकाहरूको कतिपयको घरहरू भत्किएर चाहिँ पुरिएको लत्ता कपडाहरू पनि नभएको कापी किताबहरू पनि नभएको उहाँहरूलाई हामीले स्टुडेन्ट किट भनेर त्यो खालको सपोर्टहरू पनि हामीले गऱ्यौँ र सँगसँगै कतिपय विद्यालयहरूमा जोखिम भएको ठाउँहरूमा चाहिँ टिचरहरूलाई पनि टिचर किट भनेर हामीले उहाँहरूलाई पढाउन सजिलो होस् उहाँलाई अप्ठ्यारो नहोस् भन्ने हिसाबले त्यो पनि सपोर्ट गऱ्यौँ र अहिले विद्यालय निरन्तरता बनाउनका लागि पनि हामी चाहिँ प्रयत्नशील छौँ सँगसँगै हामीले सुरुमा चाहिँ यो विभिन्न ठाउँहरूमा चाइल्ड फ्रेन्डली स्पेसहरू जहाँ चाहिँ बालबालिकाहरू गएर खेल्न सक्छन् रमाउन सक्छन् भन्ने हिसाबले यो बेला त उहाँहरूको चाहिँ मनोसामाजिक समस्या पनि आउने देखिने भएको हुनाले उहाँलाई त्यहीँ साइको सोसल सपोर्टहरू पनि गर्ने र सँगसँगै त्यहाँ गएर दिनदिनै दिनभरि उहाँहरू चाहिँ त्यहाँ खेल्ने पढ्ने खालको वातावरण चाहिँ बनाउनका लागि हामीले चाइल्ड फ्रेन्डली स्पेसहरू पनि बनायौँ र विद्यालयमा अहिले चाहिँ क्रमशः उहाँहरू चाहिँ पहिला त धेरै अब सुरुमा एक भूकम्प गएको केही समयसम्म त उहाँहरू विद्यालय पनि जान छोड्नु भएको थियो तर उहाँहरूलाई चाहिँ केही सपोर्ट गरेपछि अहिले विद्यालय निरन्तरता हुने क्रम चाहिँ बढेको छ र सँगसँगै हामी चाहिँ अरू भनेको चाहिँ उहाँहरूलाई अलिकति हाइजिन पनि मेन्टेन हुनुपर्छ स्वास्थ्यको हिसाबले पनि सहयोग गर्नुपर्छ भन्ने हिसाबले स्वास्थ्यका क्षेत्रमा पनि हामीले कतिपय कुराहरू हाइजिन किटहरू वितरण गर्ने खानेपानी शुद्धिकरणका कुराहरू भयो त्यस्तो खालको कामहरू गऱ्यौँ र सँगसँगै यो बेलामा चाहिँ बालबालिकाहरू कतिपय हिंसामा पर्न सक्ने जोखिममा पर्न सक्ने अझ सम्भावना भएको हुनाले सचेतनाका क्रियाकलापहरू पनि हामी कम्युनिटीमा चाहिँ गर्दै आएका छौँ
त्यस्तो ठ्याक्कै तपाईँले यहाँ हिंसाको कुरा उठाउनु भयो त्यस्तो कुनै घटना घटेको तपाईँहरूसँग त्यस्तो केही रेकर्ड आएकै आएन
त्यस्तो अहिले त ठ्याक्कै त्यसरी घटना त्यसरी चाहिँ हिंसै भयो भन्ने छैन तर हामीले जोखिमलाई मध्यनजर गरेर भन्नुपर्ने हुन्छ कतिपय कुराहरूमा यो बेलामा चाहिँ इमर्जेन्सीको बेलामा बालबालिकाहरू त्रिपालमुनि बसिरहेको अवस्था महिलाहरू होइन साना साना बालबालिकाहरू त्रिपालमुनि बस्ने त्यो अवस्थामा चाहिँ कहीँ न कहीँ कतैबाट चाहिँ हुनसक्छ है भन्ने जोखिमलाई चाहिँ मध्यनजर गरेर हामीले त्यस्ता खालका सेसनहरू चलाउने मनोसामाजिक समस्या भएका बालबालिकाहरूलाई पनि केही सपोर्टहरू गर्ने कम्युनिटी बेसमा हामीले मास बेसमा गरेका थियौँ त्यो खास गरी इन्डिभिजुअल काउन्सिलिङको काम त हामीले गरेनौँ त्यो पनि गर्ने संस्था अरू सङ्घ संस्थाहरू छन् उहाँहरूसँग पनि गऱ्यौँ तर ठ्याक्कै त्यसरी चाहिँ हिंसै भएको भन्ने घटना त अहिलेसम्म त्यसरी त आएको छैन देखिएको छैन यद्यपि आउन सक्छ है भन्ने हिसाबले चाहिँ पूर्व सचेतनाका क्रियाकलापहरू चाहिँ हामीले गरेका छौँ
अनि यो जाजरकोट जिल्ला लगायत कर्णाली त यो बाल विवाहको लागि धेरै मात्रामा बाल विवाह हुने जिल्ला पनि हो तपाईँहरूले बालबालिकाको क्षेत्रमा काम गर्दै गर्दाखेरि पहिलाको अवस्था र तपाईँको कार्यक्रम जुन बालबालिकाको क्षेत्रमा काम गर्दै गर्दाखेरिको अवस्थामा यो बाल विवाह न्यूनीकरणको लागि तपाईँहरूले के कस्तो पहल कदमी चाल्नुभयो र यो निराकरण पहिले र अहिलेको अवस्थामा कस्तो छ? ठ्याक्कै त्यस्तो डेटाहरू केही छ?
अहिले हेर्दाखेरि हामी जाजरकोट जिल्लाको कुसे गाउँपालिका, त्यसपछि भेरी नगरपालिका, शिवालय गाउँपालिका लगायतका क्षेत्रमा चाहिँ हामी विशेष गरी चाहिँ यो बाल विवाहको न्यूनीकरणका लागि क्रियाकलापहरू गर्दै आएका छौँ। त्यहाँको अवस्था हेर्दाखेरि सुरुमा चाहिँ हामीले स्थानीय बाल अधिकार समितिहरू जो पालिकाको हरेक वडाहरूमा हुनुहुन्छ, वडा बाल अधिकार समितिहरू, उहाँहरूसँग समन्वय गरेर सुरुमा त यहाँ तथ्याङ्क पनि थिएन होइन, कतिपय कुराहरूमा चाहिँ तथ्याङ्क हेर्दाखेरि नभेटिने त्यो खालको थियो। अहिले पनि भेरीमा हेऱ्यो भने कति बाल विवाह भयो भन्यो भने ठ्याक्कै तथ्याङ्क आउने अवस्था चाहिँ छैन। यद्यपि बाल विवाहको अवस्था हेर्दाखेरि एकदमै बढी देखिन्छ, यो चाहिँ 9-10 पढ्ने बालबालिकाहरू 17-18 वर्षको 16 वर्षको 14 वर्षको यहाँ चाहिँ बढी चाहिँ बाल विवाहमा परेको देखिन्छ। त्यस हिसाबले हामीले कुसे यो हाम्रो जहाँ कार्यक्षेत्रहरू छ हामीले त्यहाँ काम गर्दै गर्दाखेरि हामीले पाएको चाहिँ अहिले चाहिँ कार्यक्रम लागू भइसकेपछि विभिन्न खालका दात्री निकायहरूसँगको सहकार्यमा हामीले विभिन्न अवेरनेसका सेसनहरू चलाउँदै गर्दाखेरि अलिकति घट्दै गएको अवस्था चाहिँ देखिन्छ। कुसेकै हेर्ने हो भने हामीले चाहिँ अलिकति अघिल्लो वर्ष चाहिँ हामीले हेरेका थियौँ, करिब चाहिँ विवाह भएको मध्ये चाहिँ नि बाल विवाहहरू चाहिँ धेरै हुने 20-25% जस्तो चाहिँ बाल विवाह देखिने। हामीले सबै बाल विवाहहरू दर्ता गरेँ, त्यसपछि त्यसलाई चाहिँ रेकर्ड गरेर राख्यो भने कति बाल विवाह भयो त भनेर हेर्दाखेरि त्यति त्यो ठुलो अवस्था चाहिँ देखिन्छ। त्यसले गर्दाखेरि हामी खास अहिले पनि बाल विवाहका लागि चाहिँ हामी वडा बाल अधिकार समितिसँगै हाम्रो सरकारको दायित्वको कुरा पनि हो, यो सरकारले रोक्नुपर्छ भन्ने कुरा हामीले चाहिँ त्यसमा चाहिँ हातेमालो गर्दै उहाँहरूसँग चाहिँ अलिकति अवेरनेस सेसनका कुराहरू चलाउने, लाइफ स्किल सेसनहरू चलाउने, हामी चाहिँ जीवन उपयोगी सिपहरू चलाउँछौँ, त्यसै गरी यो रिप्रोडक्टिभ हेल्थ सम्बन्धीका सेसनहरू विद्यालयहरूमा पनि गर्दाखेरि चाहिँ अब यो अवस्थालाई चाहिँ अलिकति गाह्रो हुन्छ कि भन्ने उहाँहरूलाई फिल हुन्छ र अहिले उहाँहरू अलि जोस अहिले घट्दै गएको अवस्था चाहिँ देखिन्छ।
हस्, पुनः आउँछु म तपाईँसँग बिरेन सर, पुनः स्वागत गर्न चाहेँ। जुन बालबालिकाको क्षेत्रको हामी जुन बालबालिकाकै कुरा गरिरहेका छौँ, जो भूकम्पै म भूकम्पकै प्रसङ्ग जोड्न चाहेँ, भूकम्प पश्चात घरबार विहीन भएका जुन अभिभावक विहीन भएका बालबालिकाहरूलाई तपाईँको संस्थाले तपाईँहरूले उनीहरूको हुन्छ नि पहिलाकै अवस्थामा फर्काउनका लागि अभिभावकको जुन भूमिका थियो, जुन अभिभावक गुमाइसकेका बालबालिकाहरूलाई चाहिँ पहिलाकै अवस्थामा फर्काउनका लागि केही पहल कदमी केही चाल्नु भएको छ?
यस सन्दर्भमा मैले कुरा राखिराख्दाखेरि त्यस्ता बालबालिकाहरू जो एकदमै भूकम्प प्रभावित भएका बालबालिका, आमा बुवा गुमाउनु भएका, साथसाथै अब आमा बुवा नगुमाएका तापनि भूकम्पले गर्दाखेरि ती बालबालिकाहरूमा परेका विभिन्न किसिमका मनोवैज्ञानिक समस्याहरू, साथसाथै यो फुड सेक्युरिटीको समस्याले गर्दाखेरि पनि अहिले बालबालिकाहरूलाई पनि त्यस्तो किसिमका समस्याहरू देखा परिरहेको छ। यो सन्दर्भमा अब हामी 5 तारा र यो समस्याकमा जाजरको कोटरबाट जति पनि कार्यक्रमहरू सञ्चालन गर्दैछौँ, ती कार्यक्रमहरू मार्फत ती बालबालिकाहरूको तथ्याङ्कहरू सङ्कलन गर्ने, त्यसपछि विभिन्न किसिमको जस्तो कि हामी स्पोन्सरसिप कार्यक्रमहरू सञ्चालन गर्दैछौँ, ती स्पोन्सरसिप कार्यक्रमहरूमा दर्ता गर्ने गरिसकेपछि ती बालबालिकाहरूको पढाइ लेखाइ, त्यसपछि ती बालबालिकाहरूको हेल्थको स्टाटस, ती बालबालिकाहरूको बाल संरक्षणको अवस्था के छ, ती सबै कुराहरू हामी नियमित रूपले फलोअप गर्ने कामहरू गर्ने गर्छौँ। साथसाथै उहाँहरूलाई चाहिने निड बेस्ड सपोर्टहरू, आवश्यकतामा आधारित सहयोगहरू चाहिँ हामी आफ्नो परियोजना मार्फत गर्ने गर्छौँ। साथसाथै यो हाम्रो त्यो सपोर्ट गर्ने मात्रै दायित्व नभइकन कि ती बालबालिकाहरूको अवस्था यो छ है भन्ने स्थानीय सरकारहरूलाई रिपोर्टिङ गर्ने, उहाँहरूलाई चाहिँ सिफारिस संयन्त्रको माध्यमबाट जोड्ने कामहरू पनि गर्दै आइरहेका छौँ।
अनि अर्को कुरा, जुन भूकम्प अगाडि विद्यालय जाने विद्यार्थीको बालबालिकाहरूको सङ्ख्या कस्तो थियो र भूकम्प पश्चात यो भूकम्प गइसकेपछि के हो यो विद्यालय जाने बालबालिकाको अवस्था सङ्ख्या कस्तो छ?
अघि नै पनि छलफल भइसकेको अवस्था हो, त्यही पनि अब हामीले देखेको स्पेसली भन्नुपर्दाखेरि भूकम्प आइसके पश्चात जो विद्यालयको भवनहरू छन् ती भवनहरू कुनै पूर्ण रूपले क्षति भइसकेको अवस्था छ, कुनै भवनहरू एकदमै चर्किएर भित्र बसेर पढ्न सक्ने वातावरण नै छैन, जसले गर्दाखेरि अब 5 तारा यो समस्याको जाजरकोटको तर्फबाट पनि हामी 17 टिएलसी 28 सिकाइ केन्द्रहरू टाइप 2 काम गरेर सकाइसकेको अवस्था छ भने एउटा सिकाइ केन्द्र चाहिँ अझ पनि निर्माणाधीन अवस्थामा रहेको छ। अहिलेको अवस्थामा यो भूकम्प आइसके पश्चात बालबालिकाहरू त कतिपय समय भनौँ न 2 महिनासम्म विद्यालय नै जान सक्ने स्थिति थिएन, उहाँहरूको जो नियमित रूपमा विद्यालय गएर पढ्न पाउने जो राइट्सका कुराहरू थियो त्यो कुराहरू चाहिँ सुनिश्चित गर्न एकदमै च्यालेन्जिङ नै थियो। स्थानीय सरकार प्लस अन्य सहयोगी सङ्घ संस्थाहरूले पनि त्यही सबैको ध्यान आकर्षण चाहिँ बालबालिकाहरूले विद्यालय जानुपर्छ र उहाँहरूले पढ्न पाउनुपर्छ भन्ने नै थियो र
सूचना अनुसार बाल बालिकाहरू यो भूकम्प पश्चातको केही एक दुई महिना त विद्यालय नै जान सक्ने स्थिति नभएको अवस्था थियो भने अहिले निरन्तर रूपमा बाल बालिकाहरू चाहिँ विद्यालयमा गएको अवस्थाहरू पाइएको छ। साथसाथै जो अस्थायी सिकाइ केन्द्रहरू विभिन्न सङ्घ संस्थाहरूबाट बनेको छ ती सिकाइ केन्द्रहरूले पनि ती बाल बालिकाहरूको सिकाइ उनीहरूले पढ्न पाउने वातावरणहरू चाहिँ तयार गरिदिएको छ।
हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ र अन्त्यमा तपाईँको संस्थाको भावी बाल बालिकाको क्षेत्रमा गर्ने जुन रणनीति कार्ययोजना के कस्तो छ?
पाँचथर युवा संरक्षक मञ्च भनेको आफैमा यो बाल बालिकाको लागि र बाल बालिका केन्द्रित भएर काम गर्ने संस्थाको रूपमा यो परिचित छ र यसो यो संस्थाले जति पनि कार्यक्रमहरू डिजाइन गरेको छ जति पनि आफ्नो क्रियाकलापहरू कार्यक्रमहरू ल्याएको छ ती सबै कार्यक्रमहरू चाहिँ बाल बालिकाहरूको समृद्धि ती बाल बालिकाहरूको संरक्षण र स्थानीय सरकार त्यसपछि प्रदेश र सङ्घ सरकारको प्राथमिकतामा परेको का विषयवस्तुहरूलाई उजागर गरेर अगाडि बढेको छ र यसै सन्दर्भमा मैले जोडिराख्दाखेरि बालबालिकाहरूको क्षेत्रमा आगामी दिनमा अझ पनि ती जस्तो कि बाल विवाहका कुराहरू त्यसपछि स्थानीय बाल मैत्री शासनका कुराहरू ती विषयवस्तुहरूलाई समेटेर अगाडि बढ्ने र बालबालिकाहरूको अधिकारहरू चाहिँ सुनिश्चित होस् भन्ने हिसाबले काम गर्ने योजनाहरू बनाएको छ।
भीम सर, तपाईँको संस्थाको भावी योजना के छ बाल बालिकाको क्षेत्रमा?
हजुर, अब यस्तो छ, अहिले हामी चाहिँ खास गरी पहाडी क्षेत्र विकास अभियान जाजरकोट विगत लामो समयदेखि बाल बालिका केन्द्रित भएर काम गर्दै आएको यहाँहरूलाई पनि विदितै छ। हामी जाजरकोट जिल्ला लगायत हामी कर्णाली प्रदेशका केही जिल्लाहरूमा चाहिँ जहाँ हाम्रो कार्यक्षेत्र छ त्यहाँ चाहिँ हामी काम गर्दै गर्दाखेरि अहिले चाहिँ यो हिजोदेखि पनि हामी चाहिँ काम त गर्दै आयौँ बाल बालिकाकै अधिकारको सुनिश्चितताका लागि हामी काम गर्दै आयौँ तर अहिले झन् चाहिँ यो भूकम्प पश्चात चाहिँ बालबालिकाहरूमा परेको प्रभावलाई चाहिँ असरलाई चाहिँ न्यूनीकरण गर्नका लागि पनि हामीले केही सोचिराखेका अवस्था चाहिँ छ। अहिले हामी प्रारम्भिक चरणमा चाहिँ खास हामी यो बालबालिकाहरूको तथ्याङ्क चाहिँ हामीले अहिले कलेक्सन गर्दैछौँ। हामी खास गरी यो जोखिममा कति बालबालिका छन् भनेर वडा बाल अधिकार समितिसँग मिलेर वडा बाल अधिकार समितिबाट चाहिँ हामी जोखिमको पहिचान गर्दैछौँ। जोखिमको प्रकृति कस्तो छ, उहाँलाई चाहिँ कस्तो खालको सहयोग गर्यो भने उहाँ चाहिँ नर्मल कन्डिसनमा आउन सक्नुहुन्छ भन्ने हिसाबले चाहिँ हामी काम गर्दैछौँ। यो प्रभावित क्षेत्रमा मैले अहिले भने कुसेमा गर्दैछौँ, भेरीमा गर्दैछौँ, शिवालयमा पनि गर्दैछौँ र नलगाडमा पनि हामीले गर्दैछौँ। यो पहिलो चरणमा चाहिँ हामी त्यो गर्छौँ। त्यसपछि उहाँहरूलाई आवश्यकताको आधारमा चाहिँ कतिलाई चाहिँ अब सपोर्ट गर्नुपर्ने हुनसक्छ, कतिलाई नपर्न पनि सक्छ, उहाँहरूलाई चाहिँ हामी त्यो सपोर्ट गर्ने र उहाँहरूको अवस्थालाई चाहिँ अलिकति नर्मल गर्ने भन्ने अवस्थामा पनि हामी चाहिँ छलफल गर्दैछौँ र त्यो अनुसारको नीति पनि तयार गर्दैछौँ, त्यो अनुसारले कार्यक्रमहरू पनि डिजाइन गर्दैछौँ। सँगसँगै हामी अहिले विभिन्न दात्री निकायहरूसँग पनि हामी केही अनुरोध पनि गर्दैछौँ, केही पार्टनरसिप पनि गर्दैछौँ। त्यहाँबाट चाहिँ बालबालिकाहरूलाई चाहिँ हामी अहिले अवस्था सुधार गर्नलाई के गर्न सकिन्छ भन्ने छलफलहरू पनि हाम्रो अहिले चरण विभिन्न हिसाबले चाहिँ चलिराखेको अवस्था चाहिँ छ र जसले गर्दाखेरि भोलि चाहिँ बालबालिकाहरूको संरक्षणको सवालमा पनि सजिलो हुने र बालबालिकाहरूको शिक्षाको सिकाइको वातावरण पनि सजिलो हुन सक्ने अवस्थालाई मध्यनजर गरेर हामी चाहिँ त्यो खालले अगाडि बढ्दैछौँ।
दुवैजनालाई कार्यक्रममा महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद र अन्त्यमा दुवैजनाले पालै पालो भन्नु होला, मनमा लागेका केही अन्य त्यस्तो कुरा छ भने चाहिँ पालै पालो भन्न सक्नुहुन्छ। रेडियो सुनेर बस्नुभएका श्रोतादेखि लगेर
एकदमै धन्यवाद रेडियो खलङ्गा एफएमलाई हामीलाई चाहिँ केही कुराहरू राख्ने अवसर दिनुभयो। पहाडी क्षेत्र विकास अभियान जाजरकोटको तर्फबाट चाहिँ म यहाँलाई एकदमै आभार प्रकट गर्न चाहन्छु। म चाहिँ अलिकति अहिले चाहिँ रेडियो सुनिराख्नुभएका श्रोताहरूलाई खास गरी अहिले यो भूकम्पपछि बालबालिकामा परेको प्रभाव बालबालिकाहरूको विद्या त्यसले चाहिँ सिकाएको कुराहरूलाई चाहिँ जुन अवस्था चाहिँ गम्भीर बन्दै गएको अवस्था छ त्यसलाई चाहिँ सुधार गर्नका लागि हामी सबै लागौँ जुटौँ। हामी सबैजनाले चाहिँ बाल संरक्षणका सवालमा चाहिँ काम गर्दै जाउँ जसले गर्दाखेरि सर्वोत्तम हित बालबालिकाको सर्वोत्तम हित सुनिश्चित हुन सक्छ भन्ने हिसाबले चाहिँ हामी पहाडी क्षेत्र विकास जाजरकोटको तर्फबाट म चाहिँ यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
सामुदायिक रेडियो खलङ्गा एफएमलाई पनि पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटको तर्फबाट पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथसाथै अब यो रेडियो सुनेर बसिराख्नुहुने सम्पूर्ण श्रोताहरूमा पनि यो भूकम्प पश्चातको यो विषम परिस्थितिमा बालबालिकाहरूको विभिन्न क्षेत्रहरू जस्तै स्वास्थ्यको क्षेत्रमा उनीहरूको मनोवैज्ञानिक को क्षेत्रमा त्यसै गरी बाल संरक्षण नै संरक्षणको ओभरअल संरक्षणको क्षेत्रमा नै विशेष एकदमै गहन रूपले सबैले हातेमालो गर्नुपर्ने अवसर देखिएको छ। त्यस कारण गर्दाखेरि सङ्घ संस्था सरकार स्थानीय सरकार सबैजना लागेका छौँ यसमा पनि सामुदायिक हिसाबले सबैजना चाहिँ एक आपसमा हातेमालो गर्नुपर्छ भन्ने कुराहरू नै मैले राख्न चाहेँ। हस् थ्याङ्क यू।
हस् महत्त्वपूर्ण समयका लागि पुनः दुवैजनालाई धेरै धेरै धन्यवाद।
हस् थ्याङ्क यू। हस् धन्यवाद।
यो सँगै कार्यक्रम सुरक्षित आवासको समय आजलाई सकिन लागेको छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न र कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना रेडियो खलङ्गा jkt@gmail.com र फोन नम्बर 0894302002 फोन गरेर आफ्नो विचार पनि टिपाउन सक्नुहुन्छ। हवस् त, कार्यक्रम सुरक्षित आवासमा अर्को हप्ता फेरि भेटौँला। आजको अङ्कबाट म पवन शर्मा पनि बिदा हुन्छु। नमस्कार।